आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाई र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौं।
दिलाइदियो प्रभु तपाईले खुशियाली बनाई इस जीवनलाई दिना पो के सचुर प्रभु छोटो जीवन लाए भन्ना पो के सचुर प्रभु धन्यवाद के सचुर प्रभु छोटो जीवन जाए भन्ना को के सचुर प्रभु धन्यवाद
श्रोता प्रभु येशु ख्रीष्टको मधुर सामर्थ्य नाममा मेरो ख्रीष्टीय अभिवादन जय मसीह अनि नमस्कार श्रोता आज हामी पवित्र धर्मशास्त्र बाइबलको क्रमबद्ध र श्रृंखलाबद्ध अध्ययनको क्रममा नहेमिया तीन अध्यायबाट आरम्भ गर्न गइरहेका छौं आज हामी खालि नहेमिया तीन अध्याय एकदेखि तेह्र पदबाट अध्ययन गर्न गइरहेका छौं यहाँ हामी मुख्य विषयको रूपमा देख्नेछौ पर्खाल र मूल ढोकाहरूको पुननिर्माण मित्र यो एक महान बिल्डिङ निर्माण योजना थियो नहेमियाले गरेको यो काम महान कुरा थियो यो अद्भुत तरिका थियो जुनमा परमेश्वर चाल चलिरहनु भएको थियो तपाईँले देख्नु भएको होला परमेश्वरले एज्रा र यरुबाबेललाई आफ्नो मुलुकमा मन्दिर निर्माण गर्न अगुवाई गर्नुभयो तिनीहरूको काम नहेमियाको कामभन्दा अलग खालको थियो नहेमिया साधारण व्यक्ति थिए पुजारी शास्त्री थिएनन् र उसको काम यरूशलेमको पर्खालहरू र मूल ढोकाहरू बनाउनु थियो परमेश्वरले आफ्नो काम अलग अलग तरिकामा अलग अलग किसिममा अलग अलग मानिसहरूसँग पूरा गर्नुहुन्छ यरूशलेमको पर्खालहरूको पुननिर्माणको कथा हामीलाई अति नै अद्भुत तरिकामा दिइएको छ यस ढोकाहरूले कथाको बताउँछ यो भेडा ढोकासँग आरम्भ हुन्छ र भेडा ढोकासँग अन्त हुन्छ कहिले कहीँ प्रश्न सोधिन्छ के यरूशलेमको पर्खालमा अरू ढोकाहरू पनि थिए मलाई लाग्दैन कि त्यस समयमा त्यहाँ थिए यद्यपि त्यहाँ हुन सके तापनि यी दश ढोकाहरू सुसमाचारको कथा बताउन चुनिएका थिए तिनीहरूले उद्धारको परमेश्वरको योजनाको दिन छन् मैले डाक्टर मेग्गीद्वारा लेखिएको एक सानो पुस्तक पढेको थिए जुनको शीर्षक थियो यरूशलेमका मूल ढोकाहरूमा सुसमाचार जुनले यी ढोकाहरूको बारेमा धेरै विवरण दिन्छ त सबभन्दा पहिले देख्नेछौ भेडा ढोका नहेमिया तीन अध्याय एक पदमा भनिएको छ प्रधान पुजारी एल्यासिब र तिनका संगी पुजारीहरूले काम शुरू गरेर भेडा ढोकाको पुननिर्माण गरे तिनीहरूले त्यसका ढोकाहरू खड़ा गरे तिनीहरूले यो काम समयको बुर्जा र हन्नेलको बुर्जासम्मै सके र त्यसलाई अर्पण गरे भेडा ढोकामा त्यो सबै निर्माण कार्य आरम्भ भयो यो नै ढोका हो जहाँ प्रभु येशु यरूशलेममा प्रवेश गर्नुभयो हामीसँग योहन्ना पाँच अध्याय दुई पदमा एक समयको रेकर्ड छ कि उहाँ यस ढोकाबाट भएर बेथेस्तामा आउनुभएको थियो खुलाम रूपले म सोच्दछु कि उहाँले भेडा ढोका प्रत्येक समय यरूशलेम प्रवेश गर्नुहुँदा प्रयोग गर्नुहुन्थ्यो खालि उहाँले आफ्नो अन्तिम यरूशलेममा विजय प्रवेश गर्नुहुँदा चाहिँ पूर्व ढोकामा भएर प्रवेश गर्नुभयो त्यहाँ कोही कोही छन् जसले पूर्वको ढोकालाई सुनको ढोकाको रूपमा विचार गरेर गल्ती गर्दछन् मैले कोही कोही बाइबल शिक्षकहरूले यो भनेको सुनेको छु किनभने आज पूर्वको ढोका मोहर लगाइएको छ बन्द गरिएको छ त्यो तबसम्म खोलिने छैन जबसम्म ख्रिष्ट येशु यसमा भएर आउनुहुने छैन पूर्वको ढोका सुनको ढोको होइन सुनको ढोका त्यो ढोका हो जुनले मन्दिरतिर डोर्याउँछ त्यो नै ढोका जुन उहाँको निम्ति खोलिनेछ र जुनले उहाँले पवित्रको पनि महापवित्र स्थानमा डोर्याउनेछ। भेड़ा ढोका त्यो ढोका हो जुनद्वारा पशुहरू बलिदानको लागि ल्याइन्दथ्यो। यो ढोका हो हाम्रो प्रभुले प्रयोग गर्नुभयो। मित्र, बप्तिस्मा दिने युहन्नाले उहाँको बारेमा भन्नुभयो, हेर परमेश्वरको थुमा जसले संसारको पापलाई उठाइ लैजानुहुन्छ। परमेश्वरको भेड़ा जसले संसारको पापलाई उठाइ लैजाँदछ। हाँ मित्र, उहाँ आफ्नो व्यक्तिमा र आफ्नो काममा परमेश्वरको थुमा हुनुहुन्छ। उहाँ संसारको पाप उठाइ लैजाने व्यक्ति हुनुहुन्छ। त्यसकारण भेड़ा ढोकाले ख्रिष्टको क्रूसको संकेत गर्दछ। त्यहाँ नै तपाईँ परमेश्वरसँग शुरू गर्नुहुन्छ। क्रूसमा एक स्थान हो, तपाईँ परमेश्वरसँग आरम्भ शुरू गर्न सक्नुहुन्छ। मित्र, परमेश्वरले हामीलाई केही कुरा गर्न आग्रह गर्नुहुन्न वा सोध्नुहुन्न जबसम्म ख्रिष्ट कहाँ आएर उहाँलाई आफ्नो उद्धारकर्ताको रूपमा ग्रहण गर्दैनौ। परमेश्वरसँग अविश्वासी उद्धार नपाएका संसारलाई भन्ने एउटा खालि एउटै कुरा छ, त्यो हो मेरो पुत्र येशु ख्रिष्टलाई आफ्नो उद्धारकर्ताको रूपमा विश्वास गर, ग्रहण गर। यदि तपाईँले उहाँलाई ग्रहण गर्नुभएको छैन भने उहाँले तपाईँलाई अरू केही कुरा गर्न भन्नुहुन्न। उहाँलाई तपाईँको असल कामहरूको चाहनुहुन्न, न उहाँ तपाईँको पैसालाई चाहनुहुन्छ। उहाँले तपाईँबाट कुनै कुरा चाहनुहुन्न, बरु त्यसको सट्टामा उहाँसँग तपाईँले दिने केही कुरा छ। उहाँको पुत्र तपाईँको निम्ति मर्नुभयो। मित्र, यो नै भेड़ा ढोकाले हाम्रो अगाडि त्यो विचार धारणालाई राख्दछ। सबै भेड़ा ढोकामा आरम्भ हुन्छ अनि दुई पदमा भनिएको छ, यरियोको मानिसहरूले त्यसैसँग जोडेको भाग बनाए र एम्रीका छोरा जकुरले अर्को भाग बनाए। यरिहो श्रापको स्थान हो र यो ठिक बिल्कुल भेड़ा ढोकापछि छेउमै छ। त्यो मेरो निम्ति चाखलाग्दो कुरा हो। यरियोको मानिसहरू माथि यरुसलेममा तल बेसी यर्दनबाट आए। तिनीहरूले ठिक भेड़ा ढोकाको छेउमा बनाए। यरिहो त्यो शहर हो जुनमाथि श्राप खसेको थियो, श्राप दिइएको थियो। यहोशूले भने यहोशू 6:26 पदमा, जसले यो यरिहो शहर बनाउन तत्पर हुन्छ त्यो परमप्रभुको अघि श्रापित होस्। अनि आहाबको दिनमा त्यहाँ एकजना मानिस थियो जसले यो शहरलाई पुननिर्माण गरे र उसमाथि र उसका छोराहरूमाथि श्राप आयो। त्यो श्रापको शहर थियो। तपाई र म त्यस्तो संसारमा रहेका छौं जुन पापद्वारा श्रापित भएको छ। मैले त्यस कुराको प्रमाणित गरिराख्नु पर्दैन। खालि तपाईँले आफ्नो वरिपरि हेर्नुहोस्। यो संसार गडबडको स्थितिमा छ। मानिसले आफ्नो समस्याहरूको समाधान गर्न कति पनि सक्छ जस्तो देखिँदैन। तपाईँ र म श्रापित संसारमा रहेका छौं। खालि क्रूसमा ख्रिष्टको मृत्युले तपाईँ र मेरो जीवनबाट पापको दण्ड इन्साफलाई हटाउन सक्नुहुन्छ। किनभने एजिकेल 18:4 पदले हामीलाई भन्छ, जुन प्राणले पाप गर्छ त्यही मर्छ। मित्र, त्यो तपाईँमाथि दण्ड हो, त्यो ममाथि दण्ड हो। क्रूसमा ख्रिष्टको मृत्युको कारण तपाईँको निम्ति उहाँले त्यो भोग्न सक्नुहुन्छ। यदि तपाईँले अझसम्म उहाँलाई विश्वास गर्नुभएको छैन भने तपाईँ उहाँलाई अहिले विश्वास गर्न सक्नुहुन्छ। अहिले भर्खरै देख्यौं भेड़ा ढोका, अब त्यसपछि हामी देख्छौ माछा ढोका। 3:3 पदमा भनिएको छ, माछा ढोका चाहिँ हसेनाका छोराहरूले पुननिर्माण गरे। तिनीहरूले त्यसका 70 बसाले र त्यसका छेस्केनीहरू आग्लाहरू लगाएर ढोकाहरू खड़ा गरे। मित्र, यस ढोकामा भूमध्य सागर, भूमध्य समुद्र र यर्दन नदीबाट यरुसलेममा माछाहरू ल्याइन्थे। त्यहाँ ती दिनहरूमा धेरै माछा खानेहरू थिए। त्यहाँ यो माछा ढोकाको स्थान निर्धारण गर्ने काममा कति पनि मुस्किल छैन, सजिलै पत्ता लगाउन सकिन्छ। अहिले माछा ढोकाले के कुराको संकेत गर्दछ त? प्रभु येशूले ती मानिसहरूलाई भन्नुभयो जसले उहाँलाई पछ्याए, म तिमीहरूलाई मानिसहरूको जालहारी बनाउनेछु, मछुवारा बनाउनेछु। चेलाहरूले सुसमाचारका तथ्यहरू सिकेपछि येशूले तिनीहरूलाई भन्नुभयो, Luke 24:49 पदमा, हेर म मेरो पिताको प्रतिज्ञा तिमीहरू कहाँ पठाउँछु, तर म माथिबाट शक्ति नपाउँजेल यही शहरमै बसिरह, मतलब अहिले नै नजाऊ। तिमीहरू पवित्र आत्माद्वारा बप्तिस्मा नभइन्जेलसम्म, पवित्र आत्मा तिमीहरूमा सर्वदा उपस्थित नभइन्जेलसम्म, पवित्र आत्माद्वारा पुनर्जीवन नयाँ जीवन नपाइन्जेलसम्म, अनि त्यसपछि पवित्र आत्माद्वारा नभिन्जेलसम्म पर्ख। पेन्टिकोस्टको दिनमा तिनीहरू पवित्र आत्माले भरे र तिनीहरू मानिसका जालहारी बने, मछुवारा बने। अनि आज परमेश्वर आफ्ना जनहरूलाई भनिरहनु भएको छ। उहाँले उद्धार नपाएका मानिसहरूलाई मानिसहरूको जालहारी हुनलाई भनिरहनु भएको छैन। कसरी उहाँले भन्न पनि सक्नुहुन्थ्यो र? उद्धार नपाएको व्यक्तिले
परमेश्वरले के को बारेमा कुरा गरिरहनु भएको छ सो कुराकै जान्दैन बुझ्दैन। तर परमेश्वर आज प्रत्येक जनहरूलाई भनिरहनु भएको छ, म चाहन्छु कि तिमीहरू मानिसका मछुवारा वा जालहारी भएको। जब हामी नहेमिया 3:4 पदमा आउँछौ, हामी ती व्यक्तिहरूको सूची देख्छौ जो पर्खालहरूका पुननिर्माणमा काम गरेका थिए। यो अति नै अद्भुत र सुन्दर कुरा छ कि तिनीहरूका नाउँ जीवनका पुस्तकमा रेकर्ड भएको छ, लेखिएको छ। यो खण्ड पढ्न चाहिँ उच्चारणमा अभ्यास हो, तिनीहरूको नाउँमा उच्चारण गर्न कठिन छन्। तर यी मानिसहरूलाई परमेश्वर जान्नुहुन्छ, चिन्नुहुन्छ। तिनीहरूले यरुसलेमको पर्खालहरू बनाउन सहायता गरे, कसै दिन तिनीहरूका परिश्रमको लागि पुरस्कृत हुन गइरहेका छन्। 5 पदमा भनिएको छ, तकोका मानिसहरूले अर्को भाग मरमत गरे, तर तिनीहरूका भारदारहरू चाहिँ आफ्नो नाइकीहरूको निर्देशनमा काम गरेर आफैलाई निज तुल्याउन मानेनन्। ओ, यो कस्तो दयनीय कुरा हो। तिनीहरू मूल ढोका र पर्खाल निर्माण कार्यमा भाग लिन चाहेनन्। तिनीहरूले या त यो सोचे कि यो कठिनको परिश्रमको काम छ, भने अर्कोतिर तिनीहरूले यस निज काम गर्न लजाए। तिनीहरू आफैलाई महान उच्च मानिस ठान्थे किनकि तिनीहरू भारदारहरू थिए। यो कुराको नोट गर्न टिप्पण गर्न चाखलाग्दो छ कि ती भारदारहरू ठिक माछा ढोकाको छेउमा थिए, जुनले गवाहीको साक्षीको बताउँछ। यी मानिसहरू कति पनि परमेश्वरको लागि गवाही दिइरहेका थिएनन्। म तपाईँको बारेमा जान्दिन, तर म त्यो समूहमा हुन कति पनि चाहन्न। आज हाम्रा दिनहरूमा मण्डलीहरूमा धेरै व्यक्तिहरू धेरै मानिसहरू छन् जो त्यो प्रभुको काम गरिरहेका छैनन् जुन गर्नलाई वास्तवमा तिनीहरूको बोलावट भएको थियो। म उद्धार पाउनेहरूको बारेमा कुरा गरिरहेको छु, अविश्वासी उद्धार नपाएकाहरूको बारेमा होइन। यी क्रिस्चियनहरू केही पनि गरिरहेका छैनन्, तिनीहरू परमेश्वरलाई सेवा गरिरहेका छैनन्। हितोपदेश 11:26 पदले भन्छ, अरूलाई अन्न नदिएर सञ्चय मात्र गर्नेलाई मानिसहरूले सराप्छन्। अन्नले परमेश्वरको वचनको प्रतिनिधित्व गर्दछ, अनि परमेश्वरको वचन अरूलाई नदिए आफैसित मात्र राखिराख्ने काम अति नै भएन कुरा हो, जबकि अरू धेरै यसबाट वञ्चित हुन्छन् र भोकाएका छन्। के तपाईँले यसको बारेमा कहिले केही बेर रोकेर सोच्नु भएको छ? यो पदलाई ध्यानपूर्वक पढ्नुहोस्, अरूलाई अन्न नदिएर सञ्चय मात्र गर्नेलाई मानिसहरूले सराप छ। हामीलाई यो भनिएको छ, अनन्तकालमा त्यहाँ कोही कोही मानिसहरू हुनेछन् जो खडा भएर ती मानिसहरूलाई आशिष दिनेछन् जसले तिनीहरूलाई जीवनको अर्थ र उद्देश्य दिएका थिए। तर उही समयमा म यो पनि सोच्दछु कि नर्कमा पनि त्यहाँ ती व्यक्तिहरू हुनेछन् जो स्वर्गीयमा हुने कोही कोहीलाई सराप्नेछन्, किनभने तिनीहरूले उनीहरूलाई अन्न दिएनन् तर आफैमा सञ्चय गरिराखे। येशूले भन्नुभयो, मेरो पछि लाग, म तिमीलाई मानिसहरू पकड्ने जालहारी बनाउनेछु। आज हामी सबै विश्वासी परमेश्वरको वचन दिने काममा समावेश भएका छौं, यो हाम्रो जिम्मा हो। आज के हामीले त्यसको अरूलाई दिइरहेका छौं जो भोका छन्, या यो दिन लजाउँछौ र आरामको चुन्छौं जस्तै त्यहाँ ती भारदारहरूले गरे? त्यसपछि हामी देख्नेछौ पुरानो ढोका। मित्र, तेस्रो ढोका चाहिँ पुरानो ढोका हो। हामीले देख्यौं भेडा ढोका, माछा ढोका, र तेस्रो हो पुरानो ढोका। मैले एकजना मित्रलाई सोधे कि जबकि त्यहाँ धेरै ढोकाहरू छन्, तर तिनीहरूमध्ये सबभन्दा पुरानो ढोका के हो? उसले मलाई भन्यो, ती सबै मलाई त पुरानो देखा पर्यो, तर त्यहाँ पुरानो ढोका त्यहाँ आरम्भदेखि नै शुरूदेखि नै रहेको थियो। यरिमिया 6:16 पदले हामीलाई यो ढोकासँग भएको सन्देशको बताउँछ, परमप्रभु यसो भन्नुहुन्छ, सड़कहरूमा उभिएर हेर, असल मार्ग भएका पुराना बाटाहरूका विषयमा सोध र त्यसैमा हिँड, र आफ्नो प्राणको निम्ति विश्राम पाउनेछौ। तपाईँ र हामी त्यस दिनमा रहिरहेका छौं जहाँ मानिसहरू नयाँ कुराहरूमा रूचि लिन्छन्। तिनीहरूसँग नवीनतम मोटर गाड़ी, नवीनतम फेसन, नवीनतम घर, नवीनतम लुगा, नवीनतम घर, हरेक नवीनतम कुरामा चाक लिन्छन्। मित्र, आज संसारमा मानिसहरूको नवीनतम कुराहरूको लागि निरन्तरता मानिसहरूलाई नैराश्य, मायुसी, हार, दिगदारीमा डोर्याइरहेको छ। यो नै त्यो कुरा हो जुनले धेरै मानिसहरूलाई जीवनको बिना अर्थ उद्देश्यतिर धकेलिरहेको छ। यर्मिया भन्छन् कि हामीले असल मार्ग भएका पुराना बाटाहरूका विषयमा सोध्न आवश्यक छ, किनभने त्यहाँ आफ्नो प्राणको निम्ति विश्राम पाउनेछौ। मित्र, मनोचिकित्सकहरू कहाँ जानको सट्टामा र त्यो फल्ला फल्ला नयाँ नयाँ विधिको कोशिश गर्नको सट्टामा हामीले के गर्न आवश्यक छ भने उहाँ कहाँ आउनुपर्छ, जसले भन्छ मती 11:28-30 पदमा, हे सबै मेहनत गर्ने र बोझले दबिएका हो, म कहाँ आओ, म तिमीहरूलाई विश्राम दिनेछु, मेरो जुवा तिमी आफैले बोक र मसँग सिक, किनभने म विनय र नम्र हृदयको छु, अनि तिमीहरूले आफ्ना आफ्ना आत्मामा विश्राम पाउनेछौ, किनकि मेरो जुवा सजिलो र मेरो भारी हल्का छ। मेरो मित्र, ख्रिष्टमा हामी विश्राम पाउनेछौ। मानव हृदयलाई आधुनिक मेकानिकल इलेक्ट्रोनिक कम्प्युटर युगमा जुन तपाईँ र म रहेका छौं त्यो भन्दा केही महान कुराको आवश्यक छ। हामी पुरानो बाटोहरूमा फर्किन आवश्यक छ। पद 8 भनिएको छ, सुनार हरायाका छोरा उजियले अर्को भाग मरमत गरे, त्यसका छेउको भाग अत्तर बनाउने हननियाले मरमत गरे, तिनीहरूले चौडा पर्खाल समय यरूसलेमको पुननिर्माण गरे। मित्र, ती विभिन्न पेशा हुने व्यक्तिहरूले पनि त्यस शहरको लागि पर्खाल र ढोकाहरू निर्माण कार्यमा हात बाटे। यदि हामी आज विश्वासी हौं भने, चाहे हामी प्रभुको पूर्णकालीन सेवामा हौं या सरकारी गैर सरकारी नोकरीमा हौं या व्यापारमा हौं या साधारण गृहिणी हौं, हामी सबै प्रभुको काममा संलग्न हुनुपर्छ। परमेश्वरको साक्षी दिने काममा हाम्रो जिम्मा छ, हाम्रो कर्तव्य हो, र हामी विभिन्न तरिकामा प्रभुको सेवा गर्न सक्छौ। सुसमाचार सुनाएर, प्रार्थना गरेर, आर्थिक सहायता दिएर, सेवकहरूलाई उत्साह र सान्त्वना दिएर, अनि प्रभुलाई धन्यवाद दिन्छु कि आज धेरै मण्डलीमा त्यस्ता मानिसहरू छन्, तिनीहरूले कुनै न कुनै माध्यममा प्रभुको सेवामा छन्। 12 पदमा भनिएको छ, यरूसलेमको आधा जिल्लाका शासक हलोहेसका छोरा सल्लुमले आफ्ना छोरीहरूको सहायताले अर्को भाग मरमत गरे। मित्र, यो स्पष्ट छ कि हलोहेसका छोरा सल्लुमसँग कुनै छोराहरू थिएन, त्यसकारण उसका छोरीहरू यरूसलेमको पर्खाल निर्माण गर्न उसलाई सहायता गर्न गए। परमेश्वरले यसको टिपोट गर्नुभयो र यसको रेकर्ड गर्नुभयो। बेसीको मूल ढोका 13 पदमा भनिएको छ, बेसी ढोका चाहिँ हानुन र जानोका बासिन्दाहरूले मर्मत गरे, तिनीहरूले त्यो पुननिर्माण गरे र छेस्किनीहरू र आग्लाहरू लगाएर त्यसका ढोकाहरू बसाले र फोहोर ढोका समय 450 मिटर लामो पर्खाल मर्मत गरे। अमित्र, यस बेसी ढोकाले यरूसलेमको शहरबाट तल बेसीतिर डोर्याउँछ। त्यो शहरको कुनै पनि दिशामा हुन सक्थ्यो, किनभने यरूसलेमबाट निस्कनलाई तपाईँ तल बेसीमा जानुपर्छ, अनि यो नै एक ढोका हो जुनद्वारा हामी धेरैहरूलाई जानलाई बोलाइएका छौं। जब म यो ढोकाको बारेमा सोच्दछु, म तुरुन्तै घोर अन्धकारले भरिएको मृत्युको बेसीको बारेमा सोच्दछु। हामी सबै त्यस बेसीमा हिँडिरहेका छौं। दाऊदले यसको भजन संग्रह 23 अध्यायमा बताए, मित्र, यदि प्रभु केही समय आउनलाई बेर लगाउनु भए, हामी सबै यस मृत्युको बेसीमा भएर जानुपर्नेछ, हिँड्नुपर्नेछ। अनि यस ढोकासँग यसको व्यावहारिक पक्ष पनि छ। यो दिनताको ढोका हो, नम्रताको ढोका। परमेश्वरले हामीलाई कहिलेकहीँ केही पाठहरू सिकाउनको निम्ति परीक्षा, कष्ट र कठिनाईहरूमा भएर अगुवाई गर्नुहुन्छ। हामीलाई भनिएको छ, विश्वासले हामीमा विभिन्न सद्गुणहरूको विकास गर्छ, अनि तिनीहरूमध्ये एक हो मनको विनय। कलसीको पुस्तकमा यसलाई मनको नम्रता भनिएको छ, अनि यो नै एक कुरा हो जुन तपाईँ आफ्नै व्यक्ति, आफ्नै तागत र आफ्नै शक्तिमा उपार्जन गर्न सक्नुहुन्न। मित्र, नम्रता दीनता भित्रबाट आउनु पर्दछ, यो पवित्र आत्माको फल हो। मलाई एकजना व्यक्तिको याद आयो जसले आफ्नो साथीलाई भन्यो, म नम्र बन्ने अति नै धेरै समयदेखि कोशिश र प्रयत्न गरे र आखिरमा मैले सफल प्राप्त गरे। अनि साथीले भन्यो, म जान्दछु कि तिमी यसमा गौरव गर्दछौ। त्यस मानिसले भन्यो, हाँ, निश्चय नै। मित्र, नम्रता मानव प्रयत्नद्वारा प्राप्त गरिँदैन, हामी पवित्र आत्माद्वारा नम्र तुल्याउनु पर्छ। परमेश्वरले कहिलेकहीँ नम्रताको पाठशालामा हामीलाई हाल्नु पर्दछ। नम्रता आत्माको फल हो। बेसी ढोका नै एक ढोका हो जुनमा भएर हामी धेरै जान आवश्यक छ। मित्र, अर्को दिन हामी अन्य 5 ढोकाहरूको बारेमा देख्नेछौ। प्रभु तपाईँ सबैलाई धेरै धेरै आशिष दिनुभएको होस्।
प्रिय श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नितान्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। श्रोता, यतिन्जेल तपाईँले टीडब्ल्यूआर नेपालद्वारा संचालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। मित्र, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि मनमा कुनै प्रश्न, जिज्ञासा, सल्लाह, सुझाव तथा प्रतिक्रिया छन् भने हामीलाई पत्र मार्फत लेखेर पठाउन सक्नुहुन्छ। साथै बाइबल सम्बन्धी पुस्तक पुस्तिका कार्यक्रम सारणीहरू पनि उपलब्ध छन्, अनुरोधमा पठाउन सक्छौ। तपाईँका प्रार्थनाका विषय छन् र हामीले तपाईँको निम्ति प्रार्थना गरेको चाहनुहुन्छ भने पनि हामीलाई पत्रमा लेखेर पठाउनुहोला। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी नम्बर 2561, काठमाडौँ नेपाल। इमेल twrnepal@yahoo.com। साथै यो मोबाइल नम्बरमा हामीलाई एसएमएस पनि गर्न सक्नुहुन्छ 98 4705 6779। एकपल्ट सुन्नुहोला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी नम्बर 2561, काठमाडौँ नेपाल। इमेल twr@yahoo.com। एसएमएस को लागि मोबाइल नम्बर 98 4705 6779, 98 4705 6779। यस्तै गरी तपाईँले हाम्रो वेबसाइटमा गएर हाम्रो कार्यक्रमहरू सुन्न र अन्य गतिविधिको बारेमा हेर्न सक्नुहुन्छ। हाम्रो वेबसाइट यस प्रकार छ: www.twrnepal.com र फेसबुकमा लगइन गरी TWR नेपाल टाइप गरेर पनि हेर्न सक्नुहुनेछ। हवस् त मित्र, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा पुनः भेट्ने नै छौ। तबसम्मलाई नमस्कार।